पसारे हो और जल्दी करो और दौड़ो। सारे ओ का लफ्ज सीन रे ऐन से है, पीछे ये सारे ऊना का लफ्ज गुजर चुका है, ये सारे ऊना फिल खैरात। और जल्दी करो किस चीज की तरफ, इला मगफिरत बख्शिश की तरफ, यानी जो कसूर हो चुका सो हो चुका, अब उस पर बैठ कर अफसोस ही ना करते रहो बल्कि उसकी इस्लाह कर लो। और उसका नुकता आगाज मगफिरत है, जल्दी करो मगफिरत की तरफ, यानी फौरन वो काम करो जिससे अल्लाह ताला तुम्हारे कसूर माफ कर दे। इला मगफिरत मिन रब्बिकुम, और किस चीज की तरफ जल्दी करो, वह जन्नत, जन्नत की तरफ, यानी ऐसे काम करो कि जिससे जन्नत का हुसूल आसान हो जाए। जैसे कि कुरान पाक में एक और जगह पर आता है न, वफी ज़ालिका फलयतनाफ़सुल मुतनाफ़िसून, एक दूसरे से आगे बढ़ने वालों, एक दूसरे का मुकाबला करने वालों को इस चीज में आगे बढ़ना चाहिए, यानी माल की मोहब्बत छोड़कर, सूद खाना छोड़कर, उन आमाल और अखलाक की तरफ लपको, उसकी तरफ दौड़ो जिससे तुम्हारी बख्शिश हो और तुम जन्नत पा सको। क्या है वो जन्नत? अर्दु हस्समावात वल अर्द, जिसका अर्ज, जिसकी विड्थ, जिसकी चौड़ाई आसमानो जमीन बराबर है। ये इंसान को समझाने के लिए ये तरीका इख्तियार किया गया है कि उसका अर्ज इतना है, वरना जन्नत की असल हकीकत तो अल्लाह ताला ही जानते हैं। फिर अकल ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास एक एतराज भेजा था कि अगर जन्नत जमीन और आसमान से बराबर है तो जहन्नम कहाँ है? इसका ख्याल ये था कि हर जगह तो जन्नत ही है, जहन्नम की तो जगह नहीं रही। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको लिखा, सुभान अल्लाह, जब दिन आता है तो रात कहाँ होती है? तो जन्नतन अर्दुह समावात वल अर्द, उसका अर्श आसमान और जमीन से बराबर है। वो इज्जत लिल मुत्तकीन, जो मुत्तकी लोगों के लिए तैयार की गई है। फिर तकवा की बात है, यानी जन्नत पाने के लिए तकवा की जरूरत है। जन्नत किसके लिए है? الذين ينفقون في السراء والضراء, उन लोगों के लिए है जो अपने माल खर्च करते हैं खुशहाली में भी और तंगी में भी। सर्रा नेमत, फराखी, खुशी, शादमानी की हालत, यानी अच्छे हालात, वद्दर्रा और तकलीफ में, सख्ती में, तंगी में, मर्ज, बीमारी, मुसीबत, परेशानी में, यानी हर हाल में अपने माल खर्च करते। अब अपना हाल देख लीजिए, पीछे आप पड़ चुके ना, सिर व अलानिया, रात में और दिन में छुप कर और जाहिर तौर पर, और यहाँ पर क्या आया, सर्रा और दर्रा में, खुशी में भी और तकलीफ में भी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इत्तकुन नार, आग से बचो, वलो बिशक तमरा, हाँ खजूर का एक टुकड़ा देकर ही क्यों ना बचो। इससे क्या पता चलता है कि खुशी में और अच्छे हालात में माल की कसरत में भी सदका करना चाहिए, और अगर हालात तंग हो तब भी, थोड़ा हो तब भी, जब अच्छे दिन हो, नेमतें हो, तब भी अल्लाह को याद रखे और अल्लाह की मखलूक को खर्च करे, और अगर दिन परेशानी के आ जाए तो भी सदका खैरात करे। हम लोग कब करते हैं? जब कोई परेशानी आती, तो क्यों नहीं ऐसा करते कि परेशानी के आने से पहले ही सदका कर ले, क्योंकि परेशानी सदके के आगे नहीं जा सकती। यानी सदका करते रहे, आदत बना ले, हर हाल में करे, तंगी में, फराखी में, और फिर अगर चे ज्यादा ना हो तो थोड़ा देने की भी आदत डाले। क्योंकि बाजू का तुम सोचते हैं कि है इतना क्या देना, और इंतजार में लगे रहते हैं कि अच्छा ज्यादा होगा तो फिर दो। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने एक मौके पर सिर्फ एक खजूर सदका की, जो एक औरत ने लेके उसके दो टुकड़े किए और दो बेटियां की उसके साथ, आधा एक को दिया आधा एक को दिया। एक और मौके पर हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने सिर्फ एक अंगूर सदके में दिया, क्योंकि उनके पास यही था। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि तुम में से कोई अपने पड़ोसन को कुछ भिजवाने में शर्म महसूस न करे, खा वो बकरी का खून ही क्यों ना, बाद वो पकाते है ना पाए। इंसान कहता है कि ये भी किसी को देने की चीज है। और मौके पे क्या फरमाया कि तुम पानी ज्यादा डाल लो, उसको पतला कर लो, लेकिन क्या करो, दूसरे को भी भिजवाओ। तो सदका करने के लिए जरूरी नहीं कि बड़े बड़े पहाड़ हो माल के तो फिर इंसान उसमें से कुछ निकाल कर दे, थोड़ा सा भी देने से मकसद पूरा हो जाता है। असल गर्ज क्या है, देने की आदत डालो। बसा औकात हम इस ख्याल में कि कोई जरूरतमंद मिले और सही डिजर्विंग मिले और वो हमें दुनिया में कोई नजर नहीं आता, हर शख्स हमें बज़ाहिर दुरुस्त तंदुरुस्त सही सलामत नजर आता है, इसलिए हम सोचते हैं कि हम इस माल को अपने तक ही रखें। अब देखिए कि जहाँ सूद की बात होती है फिर उसके बाद इंसाफ की बात भी होती है, क्योंकि सूद माशरे के अंदर खुदगर्जी और बुकल और हिर्स पैदा करता है, बेरहमी के जज्बात पैदा करता है, जबकि इस्लाम देने का मिजाज डेवलप करता है। तो फिर आप देखें कि सदका सिर्फ डिजर्विंग को देने का नाम ही तो नहीं है, जो शोहर अपनी बीवी को देता है वो भी सदका शुमार होता है, जो आप अपने बच्चों को देते हैं, जो किसी को भी देते हैं, और फिर सिर्फ माल नहीं, पीछे आप पढ़ चुके हैं कि इल्म, वक्त, खिदमत, किसी की आदत, अच्छी बात, अच्छा मशवरा, ये सब कुछ भी सदका है। तो बुनियादी तौर पर इस्लाम क्या मिजाज पैदा करना चाहता है, क्या शख्सियत डेवलप करना चाहता है, एक ऐसा शख्स जो दूसरों के लिए जीने वाला, क्योंकि उखरजत लिन्नास, तुम तो बने ही लोगों के लिए हो, अपने लिए कब बने थे तुम, तुम्हें अपनी जात में जीने के लिए थोड़ी पैदा किया गया, तुम्हें तो दूसरों के लिए पैदा किया गया। तो वो दूसरों के लिए इंसान उसी वक्त खैरखा हो सकता है जब देने वाला हो, दाएं भी दे, बाएं भी दे, सुबह भी दे, शाम भी दे, बस देने की तदबीरें सोचे, किसको कहां कितना क्या दे सकता हूं। वो पूरा एक मिजाज डेवलप करना चाहता है, वो पर्सनालिटी की रीशेपिंग करना चाहता है, और ये सब भी किससे ताल्लुक रखता है, सब्र से। सिर्फ वो दे सकता है जिसके अंदर सब्र हो, क्योंकि आप खुद भूख बर्दाश्त करेंगे तो किसी को खाने को देंगे ना दर्रा में। जब आपको ये हिरसों के लिए मेरा पेट भर दे, मुझे सिर्फ गर्ज को भूखा है या प्यासा है, वो कैसे दे सकेंगे, जो सिर्फ अपनी फिक्र करें वो नहीं दे सकते। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से कौन ऐसा है जिसे अपने वारिस का माल अपने माल से ज्यादा महबूब हो। लोगों ने कहा, हुजूर कोई नहीं। आपने फरमाया, मैं तो देखता हूँ कि तुम अपने माल से ज्यादा अपने वारिसों के माल को महबूब रखते हो, इसलिए कि तुम्हारा माल तो दर हकीकत वो है जो तुमने राह खुदा में अपनी जिंदगी में खर्च किया, आखिरत इन्वेस्टमेंट बैंक में जमा कराया, और जो कुछ छोड़ कर जाओगे वो तुम्हारा माल नहीं बल्कि तुम्हारे वारिसों का माल है। तुम्हारा खुदा की राह में खर्च न करना इस बात की दलील है कि तुम अपने माल से ज्यादा अपने वारिसों के माल को अजीज रखते हो, ये बचा बचा के वारिसों के लिए रखते रहते, अपने लिए कुछ नहीं बचाते। अगर अपने लिए देते तो अल्लाह के पास जमा कराते। अब देखे नजरा से थोड़ा सा इमेजिन करें कि वो माल जो जरूरत से जायद भी है लेकिन फिर भी हम जोड़ जोड़ के रखे रखते हैं, किसके लिए जोड़ा हुआ, सोचे जरा, अपने लिए, वो तो जाना है, छोड़ना पड़ेगा, कितना पहनेंगे, कितना इस्तेमाल करेंगे, ये सब दूसरों के पास चले जाना है, निकालो इसमें से और भेजो आगे। और अगर इंसान इस बात की नीयत कर ले तो थोड़ा 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 कुछ ना कुछ, यानी और कुछ नहीं तो जैसे कहते ना कि एक पाई एक चवन में। एक रोज नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को सदका देने की तरकीब दी, तो जिनके पास सोना चांदी था उन्होंने सदके में दिया। एक शख्स खजूर के छिलके लाया कि मेरे पास और कुछ नहीं, मैं यही सदका कर सकता हूँ। खजूर का छिलका क्या होता है, ये चंदेर नहीं बनती जिससे, खजूर के जो पत्ते होते हैं या वो जो जिस कोशे में वो लिपटी हुई होती है, इससे क्या पता चलता है कि अल्लाह ताला ये नहीं देखते कि कौन कितना और क्या दे रहा, वो ये देखते हैं कि किसका दिल क्या है, उसके पास क्या है, वो क्या कर सकता है। हमेशा अक्सर लोग शिकवा करते रहते हैं, क्या करें जरूरतें पूरी नहीं होती, बड़ी महंगाई होगी, हर शख्स के मुंह पे एक लफ्ज़ सुनेंगे बहुत महंगाई होगी, ये हर वक्त रोना क्यों रोते हैं, महंगाई का ठीक है हो गई है अब क्या करेंगे, लेकिन हर वक्त इसलिए जिक्र करते हैं कि दूसरों को हम पहले से मेंटली तैयार करके, बड़ी महंगाई है हम तो तुम्हें कुछ नहीं देने के, हम तो कोई तवक्को न रखना, ये एक बैनर है, हमसे किसी चीज की तवक्को न रखना, बड़ी महंगाई है हम अपनी जरूरतें भी मुश्किल पूरी करते हैं। ये मायूस कन बातें है ना, हर वक्त जो नहीं है उसके पीछे रोते रहना और जो है उसकी तरफ ध्यान ही न देना। रोने से बेहतर है दुआ करें कि यार इस थोड़े में भी बहुत बरकत डाल दे, इसको भी पूरा कर दे, तो इस दुनिया की मोहब्बत के गम से निकलेंगे तो कोई बड़ा गम दिल में आएगा और कोई बड़ा काम कर सकेंगे, और जब तक इसी के फिक्र में लगे रहे तो कुछ और नहीं हो सकता। اور اس غم کو نکالنے کے لیے اللہ تعالیٰ کیا علاج بتاتے ہیں؟ دو اور. یعنی ہمیں غم اور خوف ہے کہ کچھ نہیں ہمارے پاس, ہم فقیر ہیں. اللہ تعالیٰ کہتے ہیں خرچ کرو, خواہ تکلیف میں ہو خواہ فقیر ہو, پھر بھی کرو, نکالو میں اور دے دوں گا. لیکن ہم رسک نہیں لینا چاہتے, ہم تجربہ نہیں کرنا چاہتے. حالانکہ حضور صلی اللہ علیہ وسلم نے قسم کھا کے فرمایا صدقہ دینے سے مال کم نہیں ہوتا, پھر بھی ہم کو یقین نہیں آتا, کہتے نہیں کم ہو جائے گا اس لیے ہم نہیں دے سکتے, خوف کے مارے کچھ خرچ نہیں کرتے, پھر ہمارا کیا بنے گا. لیکن تجربہ تو کر کے دیکھ, جنت کن لوگوں کے لیے, جنت کے باسی کون ہیں, جنت کے سٹیزنز کون ہیں, وہاں کا ویزا کس کو ملتا ہے, وہاں کی نیشنلٹی کس کو ملتی ہے. وہ جو ہر حال میں خرچ کرتے ہیں, خوشی میں بھی اور تنگی میں بھی. اور کیا کرتے ہیں, صبر کی اور کیسے مثال دیتے ہیں, والکاظمین الغیظ, اور غصے کو پی جانے والے ہیں. مجھے غصہ بہت آتا ہے, ہر شخص کا تکیہ کلام. والکاظمین الغیظ, ایک تو یہ ہے کہ جو کمزوری ہوتی ہے نا اس کا بہت تذکرہ نہیں کرنا چاہیے. یہ بھی ایک کام کی بات آپ کو بتائیں, ایک نفسیاتی اثر ہونے لگتا ہے انسان پہ جب آپ بار بار کہیں میرے پاس کچھ نہیں, میرے پاس کچھ نہیں, بڑی مہنگائی ہے, تنخواہ بہت تھوڑی ہے, بہت کچھ نہیں کچھ نہیں کچھ نہیں, ایسا نفسیاتی اثر ہوگا کہ آپ کب تم صدقہ نہیں کر سکیں گے, آپ کو حوصلہ ہی نہیں ہوگا کسی کچھ دینے کا. جب آپ یہ کہیں گے نا اللہ مالک دیکھ ہی جائے گی, ہو جائے گا, اور صبر کر کے اپنے اندر کو کنٹرول کر کے آپ دے ڈالتے, پھر اللہ تعالیٰ کے دروازے کھلتے ہیں آپ کے لیے. اسی طرح بار بار یہ کبھی نہ کہا کرے مجھے بہت غصہ آتا ہے, مجھے بہت غصہ آتا ہے, کیونکہ اس سے کیا ہوتا ہے کہ نفسیاتی اثر ہوتا ہے. کیونکہ آپ لوگوں کو ایکسپٹ کرا چکے ہوتے ہیں کہ میں بہت غصے نہیں ہوں, لہٰذا تم تیار رہو میرے غصے کو دیکھنے کے لیے, تو پھر آپ کو پروف بھی کرنا پڑتا ہے, ذرا کر کے دکھاؤ. اس لیے اپنی خامیاں کمزوریاں اللہ کے سامنے بیان کریں, دعائیں کریں یا اللہ اس کو ختم کر دے. لیکن یہ کہتے رہنا اور بار بار تکرار کرنا کس کو غصہ نہیں آتا, اللہ نے ہر ایک کے اندر رکھا ہے, سب کو آتا ہے. پھر کمال کیا ہے, صبر. علاج کیا ہے, صبر. کیونکہ پیچھے بات کیا ہوئی تھی کہ صبر کرو گے اور تقویٰ کرو گے تو کامیابی ہوگی, اب وہ صبر کے سارے اصول دیے جا رہے ہیں. والکاظمین الغیظہ, کاظمین کا لفظ کاف زوئے میم سے ہے, کظوم کا معنی ہے سانس رکنا, خاموش ہونا. ابلن کظوم کہتے ہیں وہ اونٹ جس نے جدالی کرنی چھوڑ دی. تو کاظم روکنے والا, تو والکاظمین الغیظ, اور غصے کو روکنے والے. غیظ کون سے غصے کو کہتے, جس سے خون کا دوران تیز ہو جائے, یہ شدید غصہ ایک طرح سے. والکاظمین الغیظ, یعنی غصے کے ابال کے وقت اس کو کنٹرول کر لینے والے. یہی سے ایک انسان کے صابر ہونے کی دلیل پتہ چلتی ہے. اسی لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا پہلوان وہ نہیں جو کسی کو پچھاڑ دے, بلکہ حقیقتاً پہلوان وہ ہے جو غصے کے وقت اپنے نفس پہ قابو رکھے, اپنے آپ کو باغی کھینچ لے. اور اس کا فائدہ کیا ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا جو کوئی اپنے غصے کو باوجود طاقت رکھنے کے روکے گا تو اللہ تعالیٰ اس کے قلب کو ایمان سے بھر دے گا, ایمان میں اضافہ ہوگا اگر غصہ آپ نے کنٹرول کر لیا. ایک آدمی نے آپ صلی اللہ علیہ وسلم سے کہا کہ آپ مجھے کوئی نصیحت کیجیے. آپ نے فرمایا غصہ نہ کیا کرو. اس نے پھر درخواست کی کوئی وصیت کیجیے, فرمایا غصہ نہ کرو. جتنی دفعہ اس نے پوچھا آپ نے ہر بار صرف ایک ہی بات فرمائی, غصہ نہ کیا کرو. شاید آپ نے اس کو دیکھا ہوگا کہ وہ بات بات تو غصہ کرتا ہے, اس لیے یا یہ کہ یہ ہر انسان کی ایک کمزوری ہے, اور اگر کسی بھی انسان کے اندر سے یہ نکل جائے تو اس کی اصلاح ہو جائے. اصل میں غصے میں انرجی استعمال ہوتی ہے نا, تو جب آپ کی انرجی نیگیٹو چیزوں میں استعمال ہوگی تو پازیٹو کے لیے کچھ نہیں بچے گا. اسلام کا کمال یہ ہے کہ وہ انسان کی ایسی قوتوں کو چینلائز کرتا ہے और सही डायरेक्शन पर ले जाता है। आता है गुस्सा, लेकिन उस गुस्से की कुव्वत को किसी अच्छे काम में लगाओ ताकि उसका तुम्हें दुनिया और आखिरत में फायदा पहुंचे। फिर आप देखिए कि गुस्सा आमतौर पर किस पे आता है, अपने से कमजोर शख्स से। बच्चों पे आपको बहुत गुस्सा आता होगा, अपने से बड़ों पे आता है तो उस वक्त इंसान फिर भी कुछ कंट्रोल कर जाता है, रोक लेता है। इससे फिर इलाज पता चल जाता है इंसान को कि अगर इंसान बड़े के मुकाबले में अपने आप को रोक लेता है तो छोटे के मुकाबले में भी रोक सकता है। आमतौर पर जिससे इंसान बदला लेने की ताकत रखता हो उस पर गुस्सा बहुत करता है। यही से इंसान का तकब्बुर झलकता है, यानी ताकतवर के सामने तो मिस्कीन बन गया और मिस्कीन के सामने मुतकब्बिर हो गया। अब ये कि जब गुस्सा आए तो फिर इंसान क्या करे, सबसे पहले अपनी हस्ती को याद करे कि मैं चीज क्या हूँ, क्यों इतना बिगड़ रहा हूँ। क्योंकि गुस्से की जो बुनियाद है ना वो तकब्बुर है, और तकब्बुर एक शैतानी सिफत है। सबसे पहले शैतान ने तकब्बुर किया था और कहा था अना खैरु मिन्हु, मैं इंसान से बेहतर हूँ। तो जब इंसान अपने आप को किसी दूसरे से बहुत बेहतर समझता है तो उस वक्त ये कैफियत पैदा होती है। तो चूंकि गुस्से का सबब इंसान की एरोगेंस है, तकब्बुर है, अना है, और ये चीज शैतानी अमल है, तो शैतान को दूर करने के लिए सबसे पहले तो औज़ु बिल्लाह मिन शैतान रजीम पढ़े। यानी गुस्सा है तो औज़ु बिल्लाह पढ़े, बुलंद आवाज से पढ़े। फिर इसी तरह दुरूद शरीफ का पढ़ना फायदा देता है क्योंकि अल्लाह की रहमत आने लगती है। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद तरीका ये बताया कि आग जो है वो पानी से बुझती है, तो फिर पानी का इस्तेमाल करना चाहिए, हमें पानी पी लें या वजू कर लें। फिर इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया कि इज़ा ग़ज़ब अहदुकुम फलयस्कुत, जब तुम में से किसी को गुस्सा है तो खामोशी इख्तियार कर ले, चुप हो जाए। क्योंकि वो एक आग है ना जो दिल में होती, तो अगर आग वाली चीज का मुंह खोल दिया जाए तो हर तरफ चिंगारियां उड़ेगी, हर चीज को जला देगी। तो बेहतर है कि आग के दहाने को बंद कर दिया जाए ताकि वो अंदर ही रहे। फिर इसी तरह अल्लाह ताला का जिक्र करना चाहिए, अपनी पोजीशन बदल लें, उस सिचुएशन को अवॉइड करें जहां पर आपको गुस्सा आता है, वहां से निकल जाए, ये जिस पे आ रहा है उसको वहां से निकलवा दें, जो भी मुमकिन हो। पोजीशन बदलने नहीं है कि अगर खड़े हैं तो बैठ जाए, बैठे हैं तो लेट जाए, लेटे हैं तो दूसरी तरफ पहलू बदल लें, और ये भी हो सकता है कि कमरे से बाहर निकल जाए। फिर इसी तरह यह है कि अपने अंदर ये एहसास मिलाएं कि जो कुछ मैं जबान से निकाल रही हूँ ये लिखा जाएगा और इसको ये जवाब देना पड़ेगा। ये नहीं कि अल्लाह ताला ही कहेंगे अच्छा चूंकि तुम्हें गुस्सा आया था इसलिए तुम बोले तो अब तुम्हें कुछ नहीं कहता मैं। फिर आप उन मौके को याद रखें कि जहाँ गुस्सा बहुत आता है, और फिर जब पता हो कि इस जगह पर या इस इंसान पर या इस चीज पर गुस्सा आता है तो उससे किनारा कशी इख्तियार करें जितना मुमकिन हो। आमतौर पर गुस्सा उस वक्त ज्यादा आता है जब आप फिजिकली बहुत स्ट्रांग होते हैं, तो अपनी एनर्जी को किसी ऐसे काम में लगाएं कि जिससे वो एनर्जी का इस्तेमाल हो और वो फिर गुस्से के वक्त कम से कम सामने आए, यानी कोई जिस्मानी मशक्कत का काम करें। फिर आप देखिए कि माफ करना सीखें, क्योंकि आयत के अगले हिस्से में आता है वलाफीना अनिन्नास, लोगों को माफ करने वाले। और इंसान दूसरे को उसी वक्त माफ कर सकता है जब अपने लिए चाहे कि मुझे माफ कर दिया जाए। और इस बात को सोचे कि अला तुहिब्बून अन यग़फिर अल्लाहु लकुम, क्या तुम ये नहीं चाहते कि अल्लाह तुमको माफ कर दे। तो बल काज़िमीन अल-ग़ैज़ा, सब्र का इम्तिहान, गुस्से को कंट्रोल करने वाले। और न सिर्फ ये कि कंट्रोल करने वाले बल्कि उसके साथ साथ वलाफीना अनिन्नास, लोगों से दरगुजर करने वाले, माफ कर देने वाले। ये नहीं कि वक्ती तौर पर इंसान रिएक्शन ना दिखाए और बाद में किसी और मौके पे आके बदला ले, नहीं, माफ कर दे। गुस्सा पी जाना और माफ करना अलग अलग काम है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के रोज अल्लाह ताला की तरफ से मुनादी होगी कि जिस शख्स का अल्लाह ताला पर कोई हक है वो खड़ा हो जाए اس وقت وہ لوگ کھڑے ہوں گے جنہوں نے لوگوں کے ظلم اور جور کو دنیا میں معاف کر دیا ہوگا. لوگوں کو معاف کرنے والوں کا اللہ تعالیٰ پر حق ہوگا. نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص یہ چاہتا ہے کہ اس کے محلات جنت میں اونچے ہوں اور اس کے درجات بلند ہوں، اس کو چاہیے کہ جس نے اس سے ظلم کیا ہو اس کو معاف کر دے، اور جس نے اس کو کبھی کچھ نہ دیا ہو اس کو بخشش اور ہدیہ دیا کرے، یعنی ان لوگوں کو دیا کرے جنہوں نے تمہیں کبھی کچھ نہیں دیا. کیونکہ عام طور پر انسان کو ایسے لوگوں پہ غصہ آتا ہے نا کہ لوگ ہم ان کے ساتھ اتنا کرتے ہیں اور یہ ہمارے ساتھ کچھ نہیں کرتے، تو پھر اپنے آپ کو کنٹرول کرتا ہے نا اور معاف کرنا. اور معاف کرنے کا طریقہ کیا ہے کہ ایسے لوگوں کو دے، اور جس نے اس سے ترک تعلق کیا ہو وہ اس سے ملنے میں پرہیز نہ کرے. یعنی جو بولنا نہ چاہے، جو بات نہ کرنا چاہے، انسان اس سے بات کرنا نہ چھوڑے بلکہ بات کرے، یہ مراد ہے. ہم عام طور پہ کیا کرتے ہیں، نہیں بولتا، اچھا نہ سے ہم تو اس کی شکل نہیں دیکھنا چاہتے، تو ایسا نہ کہے. واللہ یحب المحسنین، اور اللہ محسنین سے محبت رکھتا ہے. محسن کون ہوتا ہے؟ جس کے اندر تکلیف تنگی خوشحالی میں خرچ کرنے کی عادت ہو ضرورت مندوں پر، اب جو اپنے غصے کو کنٹرول کر کے دوسرے کو معاف کر سکتا ہو. اس کے بارے میں ایک بہت دلچسپ واقعہ آتا ہے حضرت علی بن حسین کا. حضرت حسین کے بیٹے کا نام علی تھا، تو ان کا واقعہ ہے یہ، یعنی حضرت علی رضی اللہ تعالیٰ عنہ کے پوتے کا، کہ ایک دفعہ آپ کی ایک کنیز آپ کو وضو کرا رہی تھی کہ اچانک پانی کا برتن اس کے ہاتھ سے چھوٹ گیا اور آپ کے کپڑے گیلے ہو گئے. ذرا امیجن کریں نا کہ وضو کا پانی جا پڑے وضو کرنے والے پہ، تو پھر غصے کا حال کیا ہوگا. غصہ آنا طبعی امر تھا، کنیز کو خطرہ، تو اس نے فوراً ہی یہ آیت پڑھی، والکاظمین الغیظ. یہ سنتے ہی وہ خاموش ہو گئے. کنیز نے دوسرا حصہ پڑھا، والعافین عن الناس، فرمایا میں نے تجھے دل سے معاف کیا. وہ بھی بڑی ہوشیار تھی، کہنے لگی واللہ یحب المحسنین، کہا اچھا جاؤ میں تم کو آزاد کرتا ہوں. یعنی ایسے لوگوں کے ساتھ اچھا سلوک کرنا جو ہمیں غصہ دلاتے ہو، یہ بہت مشکل کام ہوتا ہے، لیکن اسی سے معاشرے کے اندر ایک ہمدردی اور محبت کی فضا پیدا ہوتی. حضرت امام ابو حنیفہ کے بارے میں آتا ہے کہ ایک دفعہ ایک شخص نے ان کے منہ پر ان کو بہت برا بلا کہا، ظاہر ہے کہ غصہ آنا تھا آپ کو، لیکن آپ بھی گئے پر اس کو کچھ نہیں کہا. پھر گھر گئے اور جا کر کچھ مال و متاع لائے اور اس شخص کو کہنے لگے کہ جو کچھ تم نے اپنی نیکیوں میں سے مجھے دیا ہے اس کا بدلہ تو یہ بہت تھوڑا ہے، لیکن بہرحال یہ تمہاری نظر کرتا ہوں. وہ شخص اتنا شرمندہ ہوا کہ آپ سے معافی مانگی اور پھر آپ کا شاگرد بنا اور بہترین شاگرد ثابت ہوا. اس سے یہ پتہ چلتا ہے کہ خاص طور پر استادوں کو معاف کرنے والا ہونا چاہیے، یعنی غصے سے درگزر کرنا چاہیے، اور ایسے شاگرد جو غصہ دلانے کا سبب ہو ان کو معاف کر دینا چاہیے. معلوم نہیں ان کے اندر کون سا خیر ایسا نکل آئے جو استاد کے لیے سب سے جاریہ بن جائے. لیکن بسا اوقات انسان جن سے توقع رکھتا ہے تو یہ اچھا کام کریں گے، جب وہ غلط کام کرتے ہیں تو قدرتی طور پر غصہ زیادہ ہوتا ہے. ویسے میں نے کہا تھا نا کہ اپنے سے چھوٹوں پہ غصہ زیادہ آتا ہے، بچوں پہ، شاگردوں پہ، یا اور بیگرز وغیرہ پہ جو حیثیت رتبے میں آپ سے کم ہوتے، ان سے آپ کیسے بولتے ہیں. نوکروں پہ بہت غصہ آتا ہے، تو ایسے لوگوں کے ساتھ احسان کرنا کہ جو ہم پر کچھ زور نہ رکھتے ہوں، یہی دراصل محسن ہونے کی علامت ہے. اور کیا ہے جنت میں جانے والوں کی خوبی؟ والذین اذا فعلوا فاحشة، وہ لوگ جب کوئی بے حیائی کا کام کر بیٹھتے ہیں، فاحشہ کہتے ہیں نا وہ گناہ جس کا ضرر دوسروں تک پہنچے، بڑی ہوئی بدی، او ظلموا انفسهم، یا اپنی جانوں پر ظلم کر بیٹھتے ہیں، ذکر اللہ، اللہ کا ذکر کرنے لگتے ہیں. تو پیچھے غصے کا علاج بھی کیا بتایا گیا تھا کہ ذکر کریں، تو یہاں بھی ذکر علاج بتایا جا رہا ہے. اس سے یہ بات پتہ چلتی ہے کہ گناہوں کی صفائی اللہ کے ذکر سے ہوتی. ان الحسنات یذہبن السیئات، پچھلے قصوروں کی معافی کے لیے کیا کرنا چاہیے؟ ذکر کرنا چاہیے. فاستغفروا لذنوبہم، پھر اپنے گناہوں کی بخشش چاہتے ہیں، معافی چاہتے ہیں. اس میں زبانی استغفار بھی ہے، پیچھے بھی کہا تھا نا سارے ہوئے نام مغفرت ہے، مغفرت کی طرف دوڑ لگاؤ، جلدی کرو. نبی صلی اللہ علیہ وسلم نے فرمایا جو شخص مجھ جیسا وضو کرے، پھر دو رکعت نماز ادا کرے جس میں اپنے دل سے باتیں نہ کرے، تو اللہ تعالیٰ اس کے تمام گناہ معاف کر دیتا ہے. یعنی صلات توبہ یا استغفار بھی پڑھی جا سکتی ہے. ایک روایت میں آتا ہے نا التائب من الذنب کما لا ذنب له، گناہ سے توبہ کرنے والا ایسا ہے گویا اس نے گناہ کیا ہی نہ ہو. فاستغفروا لذنوبهم، پھر وہ اپنے گناہوں کی بخشش چاہتے ہیں. ومن یغفر الذنوب الا اللہ، اور اللہ کے سوا ہے کون جو گناہ بخش سکے؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ابلیس نے کہا اے رب مجھے تیری عزت کی قسم، میں بنی آدم کو آخری دم تک بہکاتا رہوں گا. اللہ تعالیٰ نے فرمایا مجھے بھی میرے جلال اور عزت کی قسم، جب تک وہ مجھ سے بخشش مانگتے رہیں گے میں بھی انہیں بخشتا رہوں گا. یعنی غلطی ہونا ایک طبعی امر ہے، لیکن اس پر توبہ کر لینا اور پلٹ آنا بہت ضروری ہے. اور یہاں پر مسیحی اس عقیدے کی بھی تردید ہوتی ہے نا جس میں آتا ہے کہ گناہوں کی معافی مسیح علیہ السلام بلکہ ان کے نائبوں کے اختیار میں ہے. وہ یوحنا میں آتا ہے جس طرح باپ نے مجھے بھیجا میں تمہیں بھیجتا ہوں، اور یہ کہہ کر ان پر پھونکا اور ان سے کہا کہ روح القدس کو لو، جن کے گناہ تم بخشو ان کے بخشے گئے ہیں، اور جن کے گناہ تم قائم رکھو ان کے گناہ قائم رکھے گئے ہیں. جو کنفیشن ہے یہ اسی سے نکلا ہے نا. نہیں، اللہ کے سوا کوئی کسی کے گناہ نہیں بخش سکتا، جب تک وہ نہ بخشے بخشش نہیں ہو سکتی. اس لیے اس سے بخشش مانگنے میں جلدی کرنی چاہیے. وَمَن يَغْفِرُ الذُّنُوبَ إِلَّا اللَّهُ، اور اللہ کے سوا ہے کون جو بخشش کرے گناہوں کی. وَلَمْ يُصِرُّوا عَلَى مَا فَعَلُوا، اور وہ اصرار نہیں کرتے اس پر جو انہوں نے کیا. یعنی بخشش کے لیے شرط کیا ہے؟ کہ گناہ چھوڑ دیا جائے، گناہ پہ اصرار نہ کیا جائے، ہٹ درگی نہ کی جائے. یسر و ساد رے رے، کسی غلطی پہ سختی سے دم جانے کو کہتے ہیں. یعنی اپنی غلطی کو چھوڑ دے، اس پہ اصرار نہ کرے، کیونکہ اصرار کے ساتھ گناہ نہیں معاف ہوتے. تو جو استغفار کرتا ہے اور جو معافی چاہتا ہے اس کو چاہیے کہ اپنی غلطی کو پھر چھوڑ دے. نبی صلی اللہ علیہ وسلم نے فرمایا جس شخص نے اپنے گناہ کی معافی مانگ لی اس نے ضد نہیں کی، جس نے توبہ کی گویا اس نے گناہ کیا ہی نہیں. وَهُمْ يَعْلَمُونَ، اور وہ جانتے ہیں. اُولَئِكَ جَزَاؤُهُمْ مَغْفِرَةٌ مِّن رَّبِّهِمْ، ایسے ہی لوگوں کو بطور جزا ان کے رب کی طرف سے بخشش عنایت ہوگی. اور کیا ملے گا؟ وَجَنَّاتٌ، اور باغات. تجری من تحتها الانہار، جن کے نیچے نہریں بہتی ہوگی. خالدین فیہا، اس میں ہمیشہ رہنے والے ہیں. ونعم اجر العاملین، کتنا اچھا اجر ہے عمل کرنے والوں کا. صرف باتیں کافی نہیں، عمل ضروری ہے. کون کون سا عمل؟ جو پچھلی آیات میں بتایا گیا.